उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी गएको सातादेखि किशोर नेपालको उपन्यास शहरको कथा सुन्दै आएका छौं। आज शहरको कथाको दोस्रो श्रृंखला लिएर आइपुगेका छौं। शहरको कथा उपन्यासको भूमिकामा किशोर नेपाल लेख्नुहुन्छ। शहरको कथा मेरो तेस्रो उपन्यास हो। यसलाई मैले रिपोर्टाज शैलीमा लेखेको छु। ती जीवनका क्रूरतम सत्यहरूलाई अभिव्यक्त गर्न मसँग योभन्दा प्रभावशाली शैली अर्को थिएन। यसका पात्रहरू पक्कै पनि काल्पनिक हुन्। घटना मानिसका दैनिक चर्यासँग जोडिएका छन्। नयाँ र पुरानो, हुने र नहुने तथा स्थापित र विस्थापित जीवनहरूको यो विवरण धेरैका लागि प्रीतिकर नलाग्न पनि सक्छ। यसो हुँदैमा यथार्थको स्वरूप बदलिने होइन भनी भूमिकाको पहिलो अनुच्छेदमा किशोर नेपालले लेख्नुभएको छ। किशोर नेपालको शहरको कथाको दोस्रो श्रृंखला अब वाचन सुरु हुन्छ। हिथ्रो विमानस्थलमा उत्रने बित्तिकै मैले भेन्डिङ मेसिनबाट मोबाइलको प्रिपेड कार्ड किनेको थिएँ। एक दुईजना चिने जानेका अङ्ग्रेजीलाई फोन गर्नु थियो। एक दुईजना महत्त्वपूर्ण व्यक्तिहरूसँग सम्पर्क नवीकरण गर्नु थियो। आजको जमानामा त्यो पनि नेपालमा पब्लिक रिलेसनको काम गर्ने म जस्ताका लागि विदेशी सङ्घको सम्पर्क महत्त्वपूर्ण हुन्थ्यो। त्यस्तो सम्पर्क बिना कान्तिपुर सहरमा इज्जत र प्रभावका साथ बस्नु कठिन थियो। मैले एकैछिन अघि आएको मेसेज र पठाउने मान्छेको अनुहार सम्झेँ। विगत केही महिनादेखि अरोजा मसँग निकै रिसाएकी थिए। उसलाई एउटा राम्रो जागिर चाहिएको थियो, त्यो पनि इन्टरनेसनल एजेन्सीहरूमा। ऊ चाहन्थे उसका लागि म आफ्नो प्रभावको उपयोग गरौँ। कुनै इन्टरनेसनल एजेन्सीको कन्ट्री डाइरेक्टरसँग उसका लागि काम मिलाइदिने अनुरोध गरौँ। साथीभाइहरूले त्यति त गर्छन् नि। पछिल्लो पटक भेट्दा उसले आफ्नो नाकको फुली सुमसुमाउँदै भनेकी थिए, युएनमा भनिदेऊ न तिम्रो साथीलाई। उसले फुली लगाएको मैले पहिलोपटक देखेको थिएँ। ऊ निकै राम्री देखेकी थिए। उसको ससानो नाक खिरिलो देखिएको थियो। फुलीमा जडिएको इन्टेसनमा रातो र निलो रङ एकैसाथ चम्किरहेको थियो। मैले उसको युएनमा जागिर खाने कुरा हाँसेर टारिदिएको थिएँ। मैले उसको फुलीको तारिफ गर्न थालेपछि ऊ मसँग झन् रिसाएकी थिए। मेरो समस्यालाई कहिले सिरियसली लिनुभएन कि तपाईँले? तपाईँ यति दुष्ट हुनुहोला भन्ने मैले सोचेकै थिइनँ। स्वास्नी मानिसलाई पुतली जस्तो खेलाइराख्न चाहनुहुँदो रहेछ तपाईँ। अरोजालाई स्मृतिमा थन्काएर म थेम्स नदीमा स्टिमर दौडको आनन्द लिइरहेको पर्यटकहरूलाई हेर्न थालेँ। रङ्गीचङ्गी पहिरनमा सजिएका ती पर्यटकहरू नदीको पानीसँगै रमाइरहेका थिए। रमिता हेर्दा हेर्दै म आफ्नै समाजबारे सोच्न थालेँ। नदी त कान्तिपुरमा पनि छ, त्यहाँ सफाइको अभियान र फोहोरको व्यापारमा लागेकाहरू मात्रै रमाउँछन्। म आफ्नै तन्द्रामा थिएँ। पर्यटकहरूको हाँसोले मेरो तन्द्रा टुटेको थियो। हाँसो यति चर्को थियो कि त्यसले स्टिमरको कर्कश आवाजलाई पनि थिच्न खोजिरहेको थियो। आइमाई लोग्ने मानिससँग टाँसिएर रमाइरहेका थिए भने लोग्ने मानिस आइमाईको पुट्ठा चुम्चुमाएर आनन्द लिइरहेका थिए। दृश्यहरू देखेर बेला बेलामा म आफूलाई सान्त्वना दिइरहेको थिएँ। जीवनको आनन्द लिन पैसा नै चाहिन्छ भन्ने के छ र? खल्तीमा सुको नभएका बेला थेम्स नदीको किनारामा बहुरूप धारण गरेर घन्टौँ सालिक जस्तै उभिरहेका मानिसलाई हेरेर पनि त आनन्द लिन सकिन्छ। ती पैसा कमाउनेकै लागि त्यसरी उभिएका हुन् भनेर थाहा पाउने आवश्यकता पनि पर्दैन। यति हो कि अक्टोबर महिनाको चिसो लन्डनमा नदी छेउको कफी सपमा बसेर कफी पिउँदा आउने आनन्दलाई आफूलाई वञ्चित गर्न सक्नुपर्छ। म तरङ्गमा डुबेको 90 मिनटको अन्तरालमा अरोजाको अर्को मेसेज आइसकेको थियो। उसको पहिलो मेसेज पढेर नै मलाई लागेको थियो बडा दशैँको मुखैमा मृत्युवरण गरेर उसका बाबुले ठुलै गल्ती गरेका हुन्। मर्न त्यत्रो हतार गर्नुपर्ने किन थियो र? दशैँ सकिएपछि सुविस्ता साथ मरेको भए पनि त हुन्थ्यो। तर मृत्यु अरोजाको बाबुको बसमा थिएन। मृत्यु स्वयंले दशैँ र तिहार चिनेको पनि थिएन होला। दोस्रो मेसेजमा उसले लेखेकी थिए। मेसेज त पक्कै पायो होला, तर न सान्त्वनाको एक शब्द लेख्यो न समवेदना नै दियो। अर्काको बाबु मरुन् कि आमा, तिमीलाई के मतलब? कति पाषाण मुटु भएको मानिस तिमी। लिबिडो रिलिज गर्नु पर्यो मसँग। उसको मेसेज पुरा थिएन। मोबाइल कम्पनीले प्रसङ्ग बदलेर उसको कुरो तुर्दै लेखेको थियो, सम टेक्स्ट आर मिसिङ। आ मेरो हिसाबले पनि कुरो टुङ्गिसकेको थियो। मेसेजका हराएका हिस्सामा अरुजाले मलाई मतलबी स्वार्थी र यस्तै अरू के लेखेकी थिए भने शहरमा पाषाण मुटु भएका मानिसको कमी पक्कै थिएन। मैले अनुमान लगाएँ उसले यस्तो मेसेजहरूका साथीहरूलाई पनि पठाएको हुनुपर्छ। कान्तिपुर फर्किएपछि मलाई आफ्नो अनुमान सही रहेछ भन्ने थाहा भयो। उसले यस्ता मेसेज आफूले घनिष्ठ ठानेका सबैलाई पठाएकी रहेछ। उसँग शरीर सम्पर्कका अन्तरङ्ग कुरा गरेर लिबिडो रिलिज गरेका आरोप मलाई मात्र लगाएको हुनुपर्दछ। बेइमान केटी, मैले त उसँग रतिको शाब्दिक खेल मात्र खेलेको थिएँ। उसलाई साँच्चैकै अर्ग्याजमको उत्कर्षमा अर्को कसैले पनि पुर्याएको थियो होला नि। कान्तिपुरमा भएको भए उसको बाबु मरेको सुन्ने बित्तिकै म उसलाई कल गर्ने थिएँ। उस्तै पर्दा उसलाई आफ्नै गाडीमा भैरवा पनि पुर्याइदिने थिएँ होला। तर आफै लन्डनको भिडभित्र एक्लै हराएका बेला मेसेजको त के कुरा। उसको सम्झना समेत बोझिलो र अनिश्चित भइसकेको थियो मेरो लागि। मेरो अवस्था रातभर क्यासिनोमा जुवा खेलेर बिहान पसिनाले निथ्रुक्क भिजेर क्यासिनोबाट निस्केको हारेको जुवाडे जस्तो थियो। एक कप कफी पिउनेसम्मको हैसियत नभएको यस्तो बेला म अरोजालाई मात्र होइन कसैलाई पनि सम्झिन तयार थिइनँ। तैपनि किनकिन अरोजाको मेसेज मेरा लागि साह्रै पीडादायी साबित भइरहेको थियो। एक त दसैँको बेला घर पुग्न नपाएकोले मन चाहिने भन्दा बढी नै उद्विग्न थियो। त्यसमाथि पनि यो मरुवा मेसेज, त्यसो त अरोजाको बाबु मरेर मलाई जुठो लाग्ने वा नुन बार्नुपर्ने थिएन। तर मानिसका बीच स्थापित सम्बन्धहरूको सेतु अनौठो नै हुन्छ, बुझ्न पनि कठिन र बुझाउन पनि कठिन। त्यो केटीले आफ्ना आमा बाबुका बारेमा मसँग कहिले पनि राम्रोसँग चर्चासम्म पनि गरेकी थिइन। बाबुआमाको प्रसङ्ग आउने बित्तिकै ऊ एकदमै सचेत हुन्थे र कुरा उछिट्याइ हाल्थे। एकपटक कुरै कुरामा आमा बाबुबीच बेला बेलामा हुने भनाभनका कुरा खुस्काउन मात्र खोजेकी थिए, कसो कसो बिचैमा रोकिहाले। उसले मसँग सधैँ आफ्नै मात्र कुरा गरे। उसको चासो ऊ आफैसम्म मात्र थियो। संसारमा ऊ मात्रै समस्याहरूको पहाडले थिचिएकी जस्तै उसलाई आफ्नो शरीरसँग अचाक्लै प्रेम थियो। ऊ आफूलाई सहरकी सर्वोत्तम सुन्दरी जस्तो थिए। थेम्स किनाराको कडा चिसो, कफीको चाहना र चुरोटको तृष्णामा एकैपटक गाँजिएर म नदी किनाराको एउटा बेन्चमा तन्द्रिरहेको थिएँ। हाई आवाजले मलाई झस्कायो। एउटी पर्यटक केटी हातमा क्यामेरा लिएर इसारा गर्दै थिए। ऊ नदी छेउमा स्टेच्यु बनेर उभिएको मानिससँग नारिएर एउटा तस्विर खिचाउन चाहन्थे। मैले उसको हातबाट क्यामेरा लिएँ। उसले त्यो स्टेच्यु बनेर उभिएको मानिससँग विभिन्न पोजमा फोटो खिचाएँ। एउटा पोजमा स्टेच्युले उसलाई अँगालो माऱ्यो। केटी उत्पात खुसी भए। तस्विर खिच्ने रहर पुरा गरेपछि उसले मेरो हातबाट क्यामेरा लिएर भने थ्याङ्क यू। उसले स्टेच्युको हातमा केही पाउन्ड राखिदिए। स्टेच्युले थ्याङ्क यू भन्यो र फेरि आफ्नो पुरानै नाटकीय पोजमा फर्कियो। मैले सोचेँ मोरीले मलाई पनि एक कप कफी पिलाएकी भए त हुन्थ्यो नि। बेलुका आफ्नो आश्रयस्थलमा पुगेर मैले कालीमानको कम्प्युटर खोलेँ। त्यसपछि आफ्नो इमेल एकाउन्टबाट एउटा साह्रै फर्मल इमेल लेखेँ। प्रिय अरोजा, तिम्रो बुबाको निधन भएको थाहा पाएर म साह्रै दुःखी र द्रवित भएको छु। कान्तिपुरमा भएको भए म तिम्रो साथ दिने थिएँ। अहिले म विदेशमा छु। तिमीलाई यो दुःख सहने शक्ति मिलोस्, तिम्रो बुबाको आत्मा शान्तिको मार्गमा लागोस्। मैले पठाइसकेपछि मलाई लाग्यो अरोजासँगको मेरो सम्बन्ध यति पात्रो र यति फर्मल हुनै सक्दैन। उसँगको मेरो सम्बन्ध छोटो समस्या समयमा जति बाक्लिएको थियो त्यस हिसाबले यो मेसेज पर्याप्त थिएन। उसलाई आफ्नो शरीरसँग टाँसेर आनन्द लिन नपाए पनि मैले धेरै पटक शाब्दिक रतिरागको आनन्द लिएको थिएँ। उसैको बोलीमा बोल्दा ऊ मार्फत आफ्नो लिबिडो पटक पटक मैले रिलिज गरेको थिएँ। ऊ चर्चाहरूको संसारमा निकै अगाडि बढ्न खोज्दै थिए। ऊ आफ्नो सौन्दर्यलाई उत्तालमा पुर्याउन चाहन्थे। सहरको एउटा कुनोदेखि अर्को मोडसम्म लगातार स्विङ गर्दै थिए त्यो केटी। प्लस टू पास गरेपछि उसको आत्मविश्वासले ठूलो फड्को मारेको थियो। चिनी जानेका सबैले उसलाई कस्ति राम्री भनेर फुरुङ्ग पारिदिन्थे। नाम चलेका मानिससँग परिचित हुन ऊ लाज मान्दैनथे। अलिकति पनि घनिष्ठता भएका मानिसले पार्टीहरूमा जान प्रस्ताव गरे भने ऊ खुसी साथ तयार हुन्थे। त्यस्ता पार्टीहरूमा उसँग भेटिने सहरका व्यक्तित्वहरू उसको चोखो शरीरसँग लोभिने गर्दथे। सहरमा त्यतिखेर पार्टीहरू निकै हुने गर्दथे। प्रजातन्त्र आएपछि मानिसहरूसँग पैसा थियो र समाजमा प्रतिष्ठित हुने महत्वाकांक्षा पनि त्यत्तिकै बढेको थियो। यस्तै कुनै पार्टीमा कान्तिपुरको एउटा घाकडान फोटोग्राफरको आँखामा चढेकी थियो। फोटोग्राफरले मित्रताको हात बढाएपछि उद्दङ्ग परेकी थिए। फोटोग्राफर सधैँ फ्रेस मोडलहरूको खोजीमा हुन्थ्यो। अरुजा फ्रेस थिए, छिटो चर्चामा आउने चाहनाले थिचेको थियो उसलाई। फोटोग्राफरले सोचेभन्दा सजिलोसित उसलाई हात लियो। मोडलिङ बापत उसले अरुजालाई एक पैसा दिनु परेन। फोटोग्राफरले निकै चलाखीका साथ थोरै कलात्मक र बढी बिकाऊ हिसाबले अरुजालाई आफ्नो क्यामेरामा समेटेको थियो। केही साथापछि ती तस्विरहरू एउटा बिजनेस हाउसको क्यालेन्डरका पृष्ठमा देखिएको थियो। सामान्य मध्यमवर्गीय घर परिवारले आफ्नो बैठक कोठाको भित्तामा त्यो क्यालेन्डर टाँग्ने हिम्मत गरिहाल्दैनथे। शहरमा स्थापित मान्यताका विपरीत तस्विरमा अरुजाका छातीका उभारहरू बढी नै उछालिएका र झण्डै विवस्त्र थिए। फोटोग्राफरले क्यामेराको ट्रिक प्रयोग गरेर उसको ओठ चाहिने भन्दा बढी नै रसिलो देखाएको थियो। बजारमा खुब चले उसको तस्विरको त्यो क्यालेन्डर। अरुजाले पिन अप गर्लका रूपमा आफूलाई स्थापित गरे। तस्विर छापिएपछिका तीन चार साता उसका लागि भ्याइने भाइ थियो। कान्तिपुरका विभिन्न बिजनेस हाउसका राजकुमारहरूको आँखामा सडेकी थियो। सबै राजकुमारहरू उसँग डाइरेक्ट एक्सेसका लागि हतारिएका थिए। सबैले आफ्नो मोबाइल नम्बर र इमेल आइडी उसको पहुँचमा पुर्याइसकेका थिए। उसले ती नम्बर र आइडीहरूलाई जतिनसाथ समेटेर राखेकी थिए। राजकुमारहरू उसँग डेटिङका लागि तछड मछड गर्दै थिए। उसले राजकुमारहरूको डेटिङको निम्ति स्वीकार गरिसकेकी थिएन। ऊ यस्तै उत्तालमा रहेको बेला मैले उसलाई भेटेको थिएँ। पहिलो भेटमा उसको अनुहार देखेर मलाई लागेको थियो यस्तै झ्यास केटी पनि मोडेल। झट्ट हेर्दा ऊ राम्री थिएन। मेरो नजरमा उसको पारा कोर्काली थियो, अलिकति गाउँले र अलिकति सहरिया। ऊ अलिकति नरम देखिन्थे, कता कता कडा हुन पनि खोज्दथे। बेला बेलामा वाक्य पछि अमिल्दा र खस्रा शब्दहरूको बढी नै प्रयोग गर्ने गर्दथे। निकै गमेर नहेरेसम्म उसको शरीरमा रहेको प्राकृतिक सौन्दर्य आँखामा झल्किन सक्दैन थियो। धेरै बेर उसलाई निहालेर हेरेपछि मलाई लागेको थियो उसको अनुहारमा अलिकति मेकअप हुनुपर्थ्यो, आइलिड मिलाउनु जरुरी थियो, मस्काराको नियमित प्रयोग वाञ्छित थियो। कतिपय सुन्दर अनुहारहरू सामान्य ब्युटी ट्रिटमेन्टपछि झन् सुन्दर बन्दछन्। अरुजाको अनुहार त्यस्तै थियो। कपाललाई केही ट्रिम गरेर घुम्र्याउँदा उसको अनुहार उज्यालो देखिन सक्थ्यो। मानुषी अरुजा जस्तै थिएन, ऊ कानुनकी विद्यार्थी थिए। उसँग भएको सबभन्दा ठूलो दुर्घटना सानै उमेरमा बिहे हुनु थियो। ऊ रजस्वला नहुँदै कन्यादान गरेर अथाह पुण्य कमाउने उसको बाबुको इच्छा उसका लागि अभिशाप बनेको थियो। उसको माइती र घर दुवै खानदानी परिवारका रूपमा परिचित थियो। मानुषीका देवर जेठाजुहरू विभिन्न व्यवसायमा लागे पनि उसको लोग्ने दुर्लभ कुमारले खानदानको इज्जत धान्न सकेको थिएन। उसको पढाइ राम्रै थियो, अङ्ग्रेजी साहित्यमा मास्टर्स गर्दै थियो। उसको रुचि व्यवसायमा थिएन, राजनीतिमा थियो। राजनीतिलाई ऊ फाइदाको व्यापार ठान्दथ्यो। समय पनि त्यस्तै खालको थियो। प्रजातन्त्रको पुनर्जन्म नभएसम्मको राजनीतिमा हाहु गरेर राजनीतिमा लाग्नेहरू मन्त्री बन्ने गर्दथे। राजनीति सुरु गर्दा ऊ पनि मन्त्री बन्ने हिसाबले नै मण्डलीमा लागेको थियो। प्रजातन्त्रको पुनर्जन्म भएपछि उसले दुई तिनवटा पार्टी बदल्यो। ती सबै पार्टीमा ऊ मण्डली नै रह्यो। अलि उच्च स्तरमा पुगेका खतरनाक प्रवृत्तिका गुण्डाहरूलाई पछि लगाएर राजनीतिमा प्रभावशाली हुने चलन प्रजातन्त्रको पुनर्जन्मपछि नयाँ हिसाबले मौलाएको थियो। पार्टीको कुनै आन्तरिक चुनाव जित्न र पार्टीभित्रका विरोधीहरूलाई तह लगाउन चाहने बाठा बाहुबली नेताहरूले पुरानो व्यवस्थाको शैली पछ्याउन थालेकाले मण्डलीहरू उत्साहित हुन थालेका थिए। राजनीतिमा उनीहरूको नयाँ पहिचान बन्न थालेको थियो। सरकारी पक्षमा लागेका यस्ता गुण्डाहरूलाई साधारण मानिस मण्डलीका रूपमा चिन्ने गर्दथे। दुर्लभ कुमारको तराईमा थुप्रै जग्गा थियो र आमदानी पनि मनग्ञ थियो। ऊ आफै चाहिँ कुनै काम गर्दैन थियो। राजनीतिमा लागेर पनि उसले खासै उपलब्धि हासिल गर्न सकेको थिएन। उसको चिन्जानमा रहेका सबैजसो नेताहरू काम परेको बेला हात लिन उसलाई बोलाउँथे। उसको शैक्षिक योग्यता, साहस र क्षमताको तारिफ गरेर निकै भाव दिन्थे। काम सकिएपछि उसको उपयोगिता पनि सकिन्थ्यो। अलिकति फरक परेको थियो सनत बहादुर खड्का मन्त्री बनेका बेला। उनले दुर्लभलाई निजी सहायक जस्तै बनाएका थिए र जहाँ जहाँ आफ्ना विरोधीहरूलाई ठेगान लगाउनु पर्दथ्यो त्यहाँ त्यहाँ उनी उसलाई खटाउने गर्दथे। उनकै पालामा दुर्लभले आफ्नो ग्रुपका सातजना ठिटाहरूलाई सडक विभागमा सुपरभाइजरको जागिर खुवाएको थियो। झण्डै डेढ वर्ष उसको दिन निकै रमाइलोसँग बितेका थिए। शरद कुमार मन्त्रीबाट हटेपछि अहिलेसम्म उसले कुनै काम पाउन सकेको थिएन। ऊ राजनीतिबाट पनि टाढा भइसकेको थियो। कहाँबाट पैसा झर्ला र मोज गरौँला भन्ने बाहेक उसले जीवनमा अरू कुराहरू सोच्न पनि छोडेको थियो। लोग्नेको अवस्थाले मानुषीलाई धेरै दुःखी तुल्याएको थियो। ऊ आफ्नो दुःख अरू कसैसँग पोख्न नसक्ने अन्तर्मुखी चरित्रकी थिए। ऊ अरू कसैले आफ्नो लोग्नेको बारेमा कुरा काटेको पनि सहन सक्दैनथे। एकपटक मानुषीको अवस्थासँग परिचित उसकी एउटी साथीले भनेकी थिए, यस्तो इज्जत नभएको मानिससँग कसरी जीवन बिताउँछस्, डिभोर्स गरिदिए, अर्कैसँग बिहे गर। मानुषी झनक गरिसकेकी थिए। बिहे गरेको पाँच वर्ष नबित्दै उसले दुई बच्चा जन्माइसकेकी थिए। उसले डिभोर्स गरेर अर्को बिहे गर्दा यी बच्चाहरूको भविष्य के होला? सम्झेर ऊ कहालिन्थे। ऊ आफ्नै स्वतन्त्र पहिचान बनाउन खोजिरहेकी थिए। ऊ केही बनेर आफ्नै समाजमा स्थापित हुने चाहना राख्दथे। एउटा डिसेन्ट परिचयको खोजीमा थिए ऊ। डिभोर्सले उसलाई पत्रु बनाउन सक्दथ्यो। यसै पनि मानुषी पीडित केटी थिए। त्यसमा पनि अनुहार सधैँ तनावग्रस्त र सधैँ गम्भीर देखिन्थ्यो। उसको अनुहारमा हाँसो देख्नु असम्भव नै हुन्थ्यो। कुनै बेला ऊ एकदमै रिसाएकी जस्तो देखिन्थे। सबभन्दा बढी ऊ त्यतिखेर रिसाउने गर्दथे जब उसको लोग्ने साथीहरूलाई लिएर दिउँसै घर पस्दथ्यो। उसलाई मासु बोट्न लगाउँदथ्यो। पढ्दा पढ्दैका कानुनका किताबहरू धन्काएर मानुषी मासु बोट्न थाल्दथे। लोग्ने साथीहरूसँग बसेर रक्सी पिउन थाल्दथ्यो। लोग्नेकै अगाडि केटाहरू देवर किस्का भाविका भन्दै उसलाई जिस्काउँथे। मानुषी केही बोल्दिनथे। रक्सीको मात चढ्दै गएपछि स्वास्नीलाई तमासा बनाएर दुर्लभ कुमार झन्रमा आउँथ्यो। मानुषी त्यतिखेर एकदमै घिनाउँथे लोग्नेसँग र कसैले नसुन्ने गरी आफैसँग बडबडाउँथे। आफ्नै स्वास्नीलाई रेप गराएर पनि आनन्द लिन सक्छ होला, कस्तो हिजडा। एक दिन टोलको चिया पसलमा मानुषीको चर्चा चलिरहेको थियो। मानुषी त बेलायत जाने भएछ नि, उसले बेलायत सरकारको छात्रवृत्ति पाएछ। चिया चर्चामा मानुषीको नाम सुनेर मेरा कान ठाडा भएका थिए। मानुषीसँग मेरो राम्रै परिचय थियो। बेला बेलामा ऊ आफूले तयार पारेका लेखहरू सम्पादनका लागि म कहाँ पठाउँथे। लेख्ने विषयहरूका बारेमा सुझाव माग्दथे। म उसलाई मद्दत गरेर खुसी हुन्थे। पछिल्लो समयमा ऊ नेपालका गाउँले महिलाहरूको कानुनी हैसियतको वास्तविक पहिचान स्थापित गर्ने उद्देश्यले अनुसन्धानमा लागेकी थिए। ऊ यसै विषयमा डक्टरेट गर्न चाहन्थे। उसले बेलायती विश्वविद्यालयमा प्रस्तुत गरेको अनुसन्धान प्रस्ताव तयार पार्न पनि मैले सघाएको थिएँ। त्यसैले पनि मानुषीले छात्रवृत्ति पाएको खबरले मलाई बढी नै खुसी तुल्याएको थियो। त्यस बिहानको चिया चर्चामा अर्को आवाज पनि सुनिएको थियो। अब त्यसो भए ऊ फर्किन्न, हेरिरहनु, ज्यान गए पनि फर्किन्न। नभन्दै लन्डन पुगेकी मानुषी फेरि फर्किन। छात्रवृत्तिको म्याद सकिए पनि उसको डक्टरेट पुरा भएको थिएन। ऊ प्रोफेसरहरूसँग हारगुहार गरेर बेलायतमा बसी। लन्डनका पबहरूमा रातरातभर वेट्रेसको काम गरेर उसले आफूलाई मात्र होइन आफ्ना दुई सन्तान पढाउने भार पनि धानेकी थिए। ऊ रेस्टुरेन्टहरूमा स्यान्डविच बनाएर बसी, बेबी सिटिङ पनि गरी। जीवन धान्नका लागि के मात्रै गरिन उसले। भाग्यको खेलमा कहिले विश्वास गरिन मानुषीले। उसले पत्र पत्रिकामा प्रकाशित हुने साप्ताहिक राशिफल हेर्न पनि कहिल्यै छुटाइन। लन्डन पुगेको तेस्रो वर्षमा उसले त्यहाँको एउटा तीन तारे क्लबमा काम पाएकी थिए। एक साँझ ऊ ग्राहकहरूको सेवामा लागेको बेला सर्भिस म्यानेजरले अचानक उसलाई एकजना गोराको सेवामा खटाइदिएको थियो। खाइलाग्दो पर्सनालिटी भएको त्यो गोरा चान्चुने व्यक्ति थिएन। ऊ बेलायती संसद हाउस अफ कमन्सको सदस्य थियो। विचारले उदारपन्थी थियो त्यो गोरा। संसदमा खासै काम नभएका बेला यो बारमा खुसुक्क आउने गर्दथ्यो आफ्ना साथीहरूसँग रमाउन। मानुषी टेबलमा सर्भ गर्न थाली। गोरा सांसदको आँखा पहिले मानुषीको अनुहारमा र त्यसपछि छातीको उभारमा गएर टक्क अडियो। गोरी, खाइलाग्दी एसियन केटी, उसले मानुषीमा थुप्रै गुणहरू देख्यो। इन्क्रेडिबल, मानुषीको तारिफमा उसको मुखबाट अनायास नै शब्द फुत्कियो। मानुषीको आकर्षण चर्को थियो सांसदका लागि। ऊ नियमित आउन थाल्यो क्लबमा। केही साताको सङ्गतपछि उसले एक दिन मानुषीसँग सम्बन्ध स्थापनाको चाहना राख्दै मित्रताको हात बढायो। मानुषीले सोची दम छ यो गोरा। उसले सांसदले बढाएकोमा मित्रताको हात थामी। गोरा सांसदले मानुषीको हात च्याप्प समातेर आह्लादित भयो। नाइस टु मिट यु इन्क्रेडिबल लेडी। मानुषी मुसुक हाँसी। लन्डन शहरमा उसको विजय यात्रा सुरु भएको थियो। मानिसहरू आइमाईसँग सम्बन्ध राख्न रुचाउँछन्, यो नयाँ कुरा होइन। नयाँ कुरा त त्यसपछि मानुषीको स्वभावमा आएको परिवर्तन थियो। मानुषीले आफूले ओढेका परम्पराको घुम्टो एकैचोटमा सर्लक्क उघारेर फ्याँकिदिएकी थिए। अचानक ऊ मध्ययुगीन समाजबाट आधुनिक युगतिर हानिएकी थिए। उसले एकै फड्कोमा 29,000 फिट अग्लो सगरमाथाको चुचुरो नागेकी थिए। मानुषीले पुरुषहरूलाई आकर्षित गर्न सक्ने नखराहरू जानेकी थिएन। उसमा सम्बन्धहरूको संवेदनशीलता बुझ्ने क्षमता र ज्ञान थियो। उसलाई राजनीतिको अन्तरकुन्तरमा चल्ने संकेत र इशाराहरूको पनि राम्रो जानकारी थियो। उसले लन्डनका अखबारहरूमा बेलायती संसदका दिग्गज सदस्यहरूलाई रसातलमा धकेल्न सफल युवतीहरूका थुप्रै कथाहरू पढेकी थिए। एकताका ऊ पामेलाको कथा खोजी खोजी पढ्थे। ऊ कसैलाई पनि रसातलमा घचिटेर चर्चामा आउन चाहन्नथे। सांसदसँग गहिरिँदै गएको सम्बन्धले उसलाई काम मात्रै होइन बेलायतमा काम गर्न पाउने वैधानिक आधार पनि दिलायो। उसको छात्रवृत्तिको म्याद 2 वर्षका लागि थपियो। उसले पढाइ जारी राख्ने मौका पाए। कान्तिपुरमा छँदा मानुषी आफैलाई पनि आफू यति चलाख्छु भन्ने ज्ञान थिएन। लन्डनमा आएर उसले आफ्नो व्यक्तित्वलाई साबित गर्ने मौका पाएकी थिए। अरुजासँग दुई चार दिनको सङ्गतपछि नै मलाई लागेको थियो मानुषीसँग उसको तुलना हुनै सक्दैन। मानुषी 15 वर्षको उमेरमा स्वास्नी मानिसका रूपमा विकसित भइसकेकी थिए। अरुजा 22 वर्षको उमेरमा आएर बल्ल यौवनको सिँढी उक्लिँदै थिए। गहिरेर हेर्दा ऊ 22 की जस्तै पनि लाग्दैन थिए। म्याच्योर देखाउनका लागि मात्र उसले आफूलाई 22 वर्ष भन्ने गरेकी हो कि जस्तो पनि लाग्दथ्यो। दुवैका बीचमा कुनै समानता थियो भने दुवैले लोग्ने मानिसको स्वाद चाखिसकेका थिए। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेरोडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज किशोर नेपालको उपन्यास सहरको कथाको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश अब वाचन सुनौ। अरोजालाई चुरोटको धुवा पटक्कै मन पर्दैन थियो। मेरो हातमा चुरोट देख्ने बित्तिकै ऊ इरिटेट हुन्थे। मलाई ऊ इरिटेट भएको रमाइलो लाग्थ्यो। उसलाई अझै इरिटेट तुल्याउन म चुरोटको धुवालाई गोलो बनाएर उतिर फुकिदिन्थे। ऊ अलिकति रिसाउँथे र हातले धुवालाई हटाउने प्रयास गर्दै भन्थे, तपाईँ चुरोट नपिउनुहोस्, चुरोटले खराबी गर्दछ भन्ने तपाईँलाई थाहै छ। चुरोटको धुवाले मलाई जिस्काउने काम नगर्नुहोस् न, मलाई त यो चुरोटको धुवादेखि नै एलर्जी छ। स्वास्थ्यका बारेमा ऊ निकै कन्सियस थिए। एक दिन उसले कुनै कुरामा बिहानै म्युजिक बजाएर त्यसैको तालमा ऊ नाच्ने गरेको बताएकी थिए। उसले त्यो अभ्यास जारी राख्न सकिन। होस्टेलका साथीहरूले विरोध गर्न थालेपछि सङ्गीतको तालमा नाच्न छाडेर योगका विभिन्न आसनहरू गर्ने गरेको बताउँथे। कुनै कुरामा ऊ धेरै कुरा बताउँथे। उसमा इनहिबिसन थिएन। बोल्दा बोल्दै कति कुरा लुकाइहाल्न पनि ऊ सिपालु थिए। एक दिन रिलेसनसिपका बारेमा कुरा गर्दा गर्दै अरुजाली मलाई भनेकी थिए, जन्मिदाको मेरो राशि त धनु हो तर स्कुलमा मेरा साथीहरू धेरैजसो केटा थिए। बा मलाई वृषभ राशि भनेर जिस्काउनुहुन्थ्यो। म केटाहरूसँग लुकामारी खेल्थेँ। अल्लाहारे केटाहरू मलाई खुब भगाउँथे। लोग्ने मानिसको गन्ध सानैदेखि मनपर्थ्यो मलाई, तर त्यस्तो कुनै उत्ताउलो काममाबाट भएन। अहिले आएर थाहा भयो लोग्ने मानिससँग डुब्नुको आनन्द अर्कै हुँदो रहेछ। असम। उसले चरम आनन्दलाई अङ्ग्रेजीमा असम शब्दमा अनुवाद गरेकी थिए। उसले एकाएक यस्तो कुरा गरेपछि मभित्र स्वाभाविक रूपले उसँग देह क्रीडाको लोभ जागेको थियो। त्यस बेलाको अवस्था त्यसका लागि अनुकूल थिएन। मलाई थाहा थियो मेरो मर्यादा राख्नका लागि मात्र उसले सुत्नु शब्दको सट्टा डुब्नु शब्दको प्रयोग गरेकी थिए। मसँग प्रेम र रतिराखका कुरा गरेर छिलिरहेको त्यो बेला अरुजा लोग्ने मानिससँग डुबेको क्षणको आनन्दलाई एकपटक फेरि कल्पनामा उतारेर भोग्दै थिए। उसले निष्पेक्षी भनेकी थिए, मेरो बोयफ्रेन्ड बडो स्वादिलो थियो। लन्डन बस्दा बस्दै मैले थाहा पाएँ मानुषीले आफ्नो लोग्ने बेलायत झिकाएकी रहेछ। छोराछोरी पनि बाबुसँगै लन्डन आएछन्। यहाँ आएपछि मानुषीको लोग्ने सुध्रिन थालेको रहेछ। मानुषीको घर व्यवहार पनि उसैले सम्हालेको रहेछ। आफ्नो पिएचडी सकेर मानुषी लन्डनको सामाजिक जीवनमा व्यस्त हुन थालेकी रहेछ। आफ्नो सफलतामा मक्क परेकी मानुषी लन्डनको नेपाली समुदायमा पनि निकै लोकप्रिय रहेछ। बीस वर्ष लामो समयदेखि पब्लिक रिलेसनको संसारमा चाहर्दा चाहर्दै म उक्ताइसकेको थिएँ। नाम र दाम दुवै रहरले म यो पेसामा लागेको थिएँ। आफ्नो सर्किलमा नाम कमाएर पनि म त्यहाँबाट बाहिर उम्कन सकिनँ। त्यसैले नाम कमाउने रहरहरू बाँकी थिएन। म धेरै युवतीहरूलाई चिन्दथेँ जो रहरले मात्र यो संसारमा छिरेका थिए। मेरो करियरको सुरु सुरुमा त खानदानी परिवारमा आवारा केटीहरू मात्र मोडलिङमा आउँथे। त्यतिखेरको मोडलिङमा खासै चाम पनि थिएन। केही सानातिना पोस्टर र स्लाइडहरूमा मात्रै सीमित थियो मोडले। कलकत्ता र बैङ्ककतिर छापिने एयरलाइन्स कम्पनीका प्रचार सामग्रीका रूपमा मात्र प्रयोग हुन्थ्यो रङ्गीन तस्विर। जीवनलाई केही रोचक बनाए पनि दाम कमाउनका लागि यो पेसा उपयुक्त थिएन लाग्न थालेको थियो। जति समय मैले यो सपना जस्तो संसारमा बिताएँ त्यति समय अरू कुनै व्यवसाय गरेको भए आर्थिक हिसाबले त्यो बढी उपलब्धिमूलक हुन्थ्यो होला। कुनै एउटा पेसामा समयको ठूलो हिस्सा कटाइसकेपछि मानिस विकल्पहीन हुन्छ। त्यसैले म अल्पकालीन समयका लागि उपलब्ध हुने सामान्य जागिरहरूमा घिस्रिएर दिन कटाइरहेको थिएँ। स्थापित सत्ताका विरोधी र हिंसात्मक आन्दोलनमा लागेका विद्रोहीहरूका बीच सहमतिको राजनीति सुरु भएपछि देशमा हिंसाको राप कम हुने सङ्केत आउन थालेको थियो। मैले मोल्डिङ र डिजाइनिङको कामबाट आफूलाई रिसर्च र इन्भेस्टिगेसनको काममा केन्द्रित गरेको थिएँ। मैले 20 वर्षदेखि काम गर्दै आएको कम्पनी बन्द हुने सुरसारमा थियो। म मानसिक तनावमा परेकै बेला मलाई एउटा कम्पनीले काम गर्न बोलाइरहेको थियो। सरकारले उदार अर्थनीति अप्नाएदेखि नै इलेक्ट्रोनिक मिडिया रिसर्च र कन्टेन्ट डेभलपमेन्टमा निकै लगानी गर्न थालेको त्यो कम्पनीलाई कन्टेन्ट डेभलपमेन्ट र कम्युनिकेसन अफेयर्स हेर्ने एकजना योग्य मानिसको खाँचो थियो। कम्पनीका डाइरेक्टरहरूले मलाई त्यसका लागि योग्य ठानेर काम गर्न निम्ति आएका थिए। जागिरको बजारमा विदेशमा पढेर आएका र काम नपाएर भौतारी रहेका नयाँ र ताजा केटाकेटीहरूको कमी थिएन। कम्पनीका डाइरेक्टरहरू त्यस्ता नयाँ आगन्तुकलाई काममा लगाएर खतरा उठाउन तयार थिएनन्। उनीहरू अनुभवी मानिसलाई लिन चाहन्थे। एक त नयाँ केटाहरू धेरै तलबको आशा गर्दथे, दोस्रो नेपालको व्यावसायिक समाज देख्नका लागि आधुनिक भए पनि सोचे जति आधुनिक भइसकेको थिएन। आधुनिकता भाषण स्टेसनरी र सुविधामा मात्र सीमित थियो। बढी तलब गाडीको सुविधा हेल्थ इन्सुरेन्स र परिणाममुखी कामको ग्यारेन्टीको कल्चर विकसित नभइसकेको आर्थिक समाजमा भर्खर पढेर आएका मानिसले डिमान्ड गर्ने सुविधा दिन लगानीकर्ताहरू तयार भए पनि वर्क कल्चर परिवर्तन गर्ने कोही पनि तयार थिएन। उनीहरूका लागि जीवनमा स्थायित्व खोज्ने उमेरमा पुगेका म जस्ता कामदारहरूको जरुरत थियो जसले परेको बेला सरकारका कर्मचारीहरूको चाकडी गरेर पनि काम पठाउन सक्दथ्यो। मैले कम्पनीमा सिनियर कम्युनिकेसन एडभाइजरको रूपमा काम पाउनुको कारण यो पनि एउटा थियो। मैले काम सम्हाल्ने बित्तिकै बधाई सन्देशको ओहिरो लागेको थियो। कम्पनीसँग कुनै न कुनै रूपले सम्बन्धित मानिसहरूले मेरो योग्यताको प्रशंसा गर्दै चिठी र इमेलहरू पठाएका थिए। मलाई सम्झना छ त्यति बेला आएको पहिलो इमेल अरूजाकै थियो। फेन्सी शब्दहरूको फुलबुट्टा जडेर बधाई दिँदै उसले लेखेकी थिए, सर तपाईँको अफिसमा मलाई पनि काम दिनुहुन्छ कि? प्राइभेट कम्पनीका एडभाइजरहरू जागिर दिन सक्ने हैसियतमा हुँदैनन्। कम्पनीले मेरो इज्जतको खातिर सिनियर एडभाइजरको पद दिएको थियो र प्रोटोकलमा पनि सिइओ भन्दा एक तह मात्रै तल राखेको थियो। प्रोटोकल जेसुकै भए पनि मलाई कसैलाई जागिर दिन सक्ने अधिकार थिएन। म जागिरका लागि सिफारिससम्म गर्न सक्दथेँ। त्यति हो, कम्पनी केटीहरूलाई काम लगाउने कुराले नै बिच्किन्थ्यो। जागिर दिन नसके पनि मैले अरूजालाई बोलाउने र भेट्ने निश्चय गरेँ। उसलाई चिने पनि उसलाई नजिकबाट हेर्ने र उसको व्यक्तित्वको परख गर्न लोभिएको थिएँ म। अरू जससँग सामिप्यको दमित इच्छा पनि थियो मभित्र। कामको मामिलामा केटीहरूमा उत्तरदायित्वको भावना बढी पाइने हुनाले म केटीहरूसँग बढी हिमसिम बढाउन चाहन्थेँ। तैपनि परिस्थिति सधैँ एकनाशको रहँदैन। मैले काम गर्न चाहने केटीहरूको एउटा नेटवर्क नै बनाएको थिएँ। त्यसैलाई इस्यु बनाएर मेरा विरोधीहरूले मलाई वुमनाइजर र प्ले बोय भन्नसम्म पनि बाँकी राखेका थिएनन्। ती दुवै गुण ममा थिएनन्। सत्य अलिकति बेग्लै थियो। व्यक्तिगत रूपमा म आइमाईहरूको चरित्रको अध्ययनमा निकै रुचि राख्दथेँ। आइमाईका बारे म भित्र अनन्त जिज्ञासाहरू थिए। त्यस्तो जिज्ञासा कसमा हुँदैन र? संसारमा लडिएका ठूला ठूला युद्धका कारण बनेका थिए आइमाईहरू। आफ्नै पतिहरूद्वारा जुवाको खालमा दाउ थापिएकी द्रौपदी सुरुक कौरव पक्षमा लागेकी भए महाभारतको युद्ध हुने थियो कि थिएन? रावणले अपहरण गरेर लगेकी सीताले अशोक वाटिकामा रावणसँगै विवाह गरेकी भए त्रेतायुग लम्बिनी थियो कि थिएन? संसारका ठूला घटनाहरूको निर्माणमा आइमाईहरूको नाच र नखराको ठूलो प्रभाव रहेको छ। म नारी चरित्रका विविध पक्षहरूका बारेमा जान्न चाहन्थेँ। अनेकौं मानिसहरूका इच्छालाई समुद्रको बीचमा निर्दयतापूर्वक हेलिदिएर रमाउने आइमाईका कथाहरू धेरै पढेको थिएँ मैले। थरीथरीका मानिसहरूसँग भावनात्मक सम्बन्धहरूको खेल कसरी एकैसाथ खेल्न सक्छन् नारीहरू? कसरी छिनमा रिसाउने र छिनमा खुसाउने, छिनमा आँसुका धारा बहाउने र छिनमा आँसुको फौवारा छुटाउन सक्ने क्षमताको विकास हुन्छ उनीहरूमा? त्यसभन्दा पर मैले केही पनि सोचेकै थिइनँ। मलाई सहरको सबैभन्दा व्यस्त सडक पुतली सडकको इन्टरसेक्सनमा पर्खिरहेकी थिए। यो ठाउँमा तरकारी किन्न आउने स्थानीय मानिसको घुइँचो लाग्दथ्यो। मुख्य बजारको आउटलेट बनेको मूल सडक यहाँसम्म एकतर्फी भएकोले चोक आइपुगेपछि ट्राफिक जाम नभए त्यो घटना सायङकालीन अखबारको मुख्य समाचार बन्दथ्यो। उत्तरदेखि दक्षिणसम्म तन्किएको सडकको हैसियत निकै माथिल्लो खालको थियो। सरकार प्रमुखको कार्यालय र निवाससँग जोडिने त्यो सडकमा यातायात अविरल चलिरहन्थ्यो भने पूर्वदेखि पश्चिमसम्म तनक्क तन्किएको एकतर्फी सडकको बायाँपट्टिको फुटपाथमा असरल फैलिएको थियो तरकारी बजार। सडकका पेटीलाई सुधार गरेर जनताका लागि सुविधा बढाउन नसकेपछि अधिकारीहरूले तरकारी बजारलाई अवैधानिक मान्यता दिएका थिए। तरकारी बेच्ने पसलहरूबाट दिनहुँ 200-300 रुपियाँ उठ्न थालेको थियो। त्यसबाट नगरपालिकाका कर्मचारीहरूले परिवारका लागि अलिकति सुविधा बढाउन सकेका थिए। त्यो भिडमा मेरो आँखाहरू अरुजालाई खोज्न थाले। ऊ पेटीको एउटा कुनामा उभिएर हात हल्लाइरहेकी थिए। मैले घ्याच ब्रेक लगाएर गाडी रोक्न साथ पलक झप्काउन नपाउँदै ऊ गाडीमा बसिहाले। ऊ यति छिटो उफ्रेर गाडीमा आइपुगेको देखेर म चकित परेको थिएँ। यो मेरै कार हो भनेर कसरी चिन्यौ त, मैले सोधेँ। जवाफमा ऊ निकै चिप्लो बोली, सर यो सहरमा तपाईँ र तपाईँको कार नचिनेको होला र। गाडीमा बस्ने बित्तिकै अरोजा गुनगुनाउन थाली। मलाई थाहा पाउन बेर लागेन, ऊ कविता र सायरीको शौखिन छे। उसलाई केही उर्दू र अरबी शब्दहरूको ज्ञान पनि छ। नयाँ मानिससँग कुनै वाक्य बोल्दा चलन चल्तीका गीत र गजलहरूमा प्रयोग हुने एक दुई शब्द मिलाएर त्यसलाई आकर्षक बनाउन खोज्ने उसको बानी नै भइसकेको छ। मैले उसलाई सहरको एउटा नामुद रेस्टुरेन्टमा लगेँ। महँगो भए पनि त्यहाँ खानेकुरा निकै धेरै थिए र मिठो पाइन्थ्यो। त्यसबाहेक लामो समयसम्म गफ गरेर बस्ने वातावरण पनि थियो त्यहाँ। खाने बित्तिकै बिल ल्याएर ग्राहकहरूलाई धपाइहाल्ने चलन थियो। अरोजा पहिलोपल्ट आएको थियो यो रेस्टुरेन्टमा। थाहा पाएर मलाई आश्चर्य लागेन। बाहिरी जिल्लाबाट सहरमा पढ्न आएका विद्यार्थीहरू यति महँगो रेस्टुरेन्टमा आउन सक्ने कुरै हुँदैन थियो। अरुजालाई स्ट्यान्डर्ड मेनुको कुनै ज्ञान थिएन। रेस्टुरेन्टमा पुगेपछि उसका बारे मैले थाहा पाएको यो दोस्रो कुरा थियो। अरुजाको अर्डर सुनेर एकछिन वेटर पनि छक्क परेको थियो। उसले परस्पर विरोधी स्वादका खानेकुरा मगाएकी थिए। उसले मगाएका दुवै आइटम साँझका बेला खाइन्न थियो। खानेकुराको बीचमा कुनै तालमेल पनि थिएन। उसले पहिले कफी र त्यसपछि सुपको अर्डर दिएकी थिए। यी दुवै पिएका बीचमा मगाउनु पर्ने खानाको बारेमा उसलाई ज्ञान भए जस्तो मलाई लागेन। मैले उसँग बिस्तारै भने, ग्यास्ट्रोनोमीको ज्ञान नभएसम्म कुनै पनि मानिस यो जमानामा आधुनिक बन्न सक्दैन। मेरो भनाइले ऊ अलिकति इरिटेट भई र भनी, हुनु पनि परेको छैन आधुनिक। जति बेला आफूलाई जे मन लाग्छ त्यही खाने हो। कफी पिउँदा पिउँदै सुप खान मन लागेपछि के गर्नु त? खाना नजाने पनि अरुजालाई कुनै मौसममा कस्तो कपडा लगाउने भन्ने राम्रो ज्ञान थियो। उसलाई थाहा थियो छातीको माथिल्लो भागलाई अलिकति खुल्ला छाडेर कसरी राम्री देखिन सकिन्छ। कुनै मौसममा स्कर्ट घुँडाभन्दा तल लर्किनु पर्दछ। कान्तिपुरको जाडोमा कसरी कम कपडा लगाएर तातो पाउन सकिन्छ। पहिरनका हिसाबले त्यस दिन अरुजा निकै सेक्सी देखेकी थिए। उसले कानमा हरियो पत्थर जडिएको टप लगाएकी थिए। हातका औँलाहरूमा पनि हरियो रङकै नेल पलिस थियो। जिन्स प्यान्टमा हल्का हरियो रङको टी सर्ट। मौसम अनुसार उसको च्वाइस उत्कृष्ट थियो। अरुजा मेरा सामु आफूलाई बढी नै फ्रेङ्क देखाएर इम्प्रेसन दिन खोजिरहेकी थिए। उसको यो फ्रेङ्कनेस बेला बेलामा अलिक खस्रो सुनिन्थ्यो। उसको व्यवहार पश्चिमी समाजका केटीहरूको जस्तो भए पनि मापनमा ऊ गाउँले केटीको हैसियतबाट माथि उठ्न सकिरहेकी देखिन्नथे। बोली वचन र बडी ल्याङ्ग्वेजका हिसाबले ऊ सहरका सबै रेस्टुरेन्टमा सजिलै पाइने इन्स्ट्यान्ट कफी जस्तै थिए। यो भेटपछि हाम्रो भेटघाट बाँकिन थालेको थियो। ऊ अनेक थरीका कुरा गर्दथे। उसको कुराको थिम उसकै समकालीन साथीहरू हुन्थे। आफू बाहेक उस आफ्ना सबै साथीहरूमा कुनै न कुनै खोट देखाएर आफ्नो श्रेष्ठता कायम गर्न खोजिरहेकी हुन्थे। म धेरैजसो उसका कुराहरू बुझ्दैनथे। नयाँ जमानाका ठिटा ठिटीहरूले कुराकानीको आफ्नै भाषा बनाएका थिए। कुरामा प्रयोग भएका सबै शब्दहरू नबुझे पनि म उसँग होमा हो गरिदिन्थे। यति छिटै र यति गहिरो ढङ्गले ऊ मेरो साथी बने कि सम्झेर कहिलेकाहीँ आफै विस्मित हुन्छु म। उसलाई थाहा थियो म स्वास्थ्यका सम्बन्धमा एकरति जानकारी राख्दैनथे। तैपनि ऊ आफ्नो स्वास्थ्यको एकदमै अन्तरङ्ग समस्याका बारेमा पनि मसँग प्रश्न सोध्न थालेकी थिए। ऊ कहिले मासिक श्रापको अवस्थामा पेट दुख्दा हुने पीडाबारे मलाई बताउँथे भने, कहिले मासिक श्राप पछिका दिनहरूमा हुने कामोद्दीपनका कारण जान्न खोज्दथे। यस्तै कुनै दिन मैले उसँग सोधेको थिएँ कि तिमीले कुनै मानिससँग शारीरिक खेलको अनुभव गरेकी छौ। उसले त्यस्तो सम्बन्धलाई बिना हिचकिचाहट स्वीकार गरेकी थिए। ऊ खुलेकी थिए। त्यसैले मैले अलिकति पनि सङ्कोच नमानी एक दिन उसलाई जिस्काएको थिएँ, तिमीले कतिवटा बोयफ्रेन्ड फेरिसक्यौ त? उसले मेरो प्रश्नलाई निकै गम्भीरतापूर्वक लिएर जवाफ दिएकी थिए। तीनवटा मात्रै हो तर स्वाद भने एउटाको मात्रै लिएकी हुँ। उसको यो भनाई मैले त्यति बेला पत्याउँदै पत्याइनँ। ऊ जस्ती ताती खालकी केटीले एउटै पुरुषको मात्र स्वाद लिएको पत्याउनु निकै गाह्रो थियो। त्यसो त उसले एउटा पुरुष भोगेकी थिए कि धेरै पुरुषहरूसँग उसको संसर्ग थियो, यो मेरो चासोको विषय पनि थिएन। ऊ प्रायः कफी पिउन मन पराउँथे। कफी पिउनु सहरीय फेसनको एउटा अनिवार्य भाग बनिसकेको थियो, तर उसले स्वाद लिएर कफी पिएको मैले कहिले देखिनँ। कफी उसका लागि फेसन स्टेटमेन्ट जस्तै थियो। कफी कल्चरमा डुबेका सहरका केटाकेटीहरूको देखा सिकेमा मात्रै उसले कफी पिउने कुरा गरेकी हुन्थे। उसको अनुहारले नै बताउँथ्यो उसको शरीरले क्याफिनको कडा महक होइन मानिसको तीखो गन्ध खोजेको छ। एक दिन सूर्यास्तका बेला भएको भेटमा मैले उसँग रातभर कान्तिपुर सहरको श्रीजमा हराउने प्रस्ताव राखेँ। कुमाउरो भाषामा राखेको मेरो प्रस्ताव अरोजाका लागि एउटा साङ्केतिक प्रश्न पनि थियो कि तिमी मसँग सोध्न चाहन्छौ। मैले अलिकति झिनो आशा राखेको थिएँ उन मात्र आवेगमा रोजाले मेरो प्रस्ताव स्वीकार गर्नेछ, तर मैले आशा गरे जस्तो भएन। प्रश्न सुनेर ऊ एकैछिन अकमक्क परि, एकैछिन अधीर बनी, एकैछिन टोलाई, अलिकति अप्ठ्यारो किसिमको छटपटी देखियो उसमा। उसले आफ्नो कल्पनाको कुनै पनि तहमा मबाट यस्तो प्रस्ताव आउला भन्ने अनुमानसम्म पनि गरेकी थिइनँ। मानसिक र शारीरिक हिसाबले पनि ऊ यस्तो प्रश्नका लागि तयार थिएन। ऊ अलिकति लजाए जस्तो गरी, त्यसो गर्दा उसको अनुहार अलिकति रातो देखियो। उसको अनुहारको त्यो रातोमा अस्ताउँदो सूर्यले आफ्नो रातो रङको उत्तेजना थपिदिएको थियो अलिकति। उसले एकैछिन टाउको निहुराई, त्यसपछि बिस्तारै भने, बिन्दास भएर रातभर सहरमा हराउने इच्छा नभएको पनि होइन, तर रात रहिरहँदैन। कतै न कतै पुगेपछि उज्यालो हुने बेलामा रातको केही हिस्सा त बिसाउनै पर्छ। कता कता तपाईँसँग एउटै ओछ्यानमा रात बिताउने मोहर नभएको पनि होइन, तर म त्यसो गर्न सक्दिनँ। म तपाईँको सम्मान र आदर गर्छु। आफूले सम्मान र आदर गरेको व्यक्तिले मलाई टर्न अन गराउनै सक्दैन। तपाईँले किन बुझ्न खोज्नु? उसले वाक्य पुरा गरिन। त्यसपछि धेरै बेर अन्कनाएर भने, म तपाईँको भावनात्मक प्रेमिका मात्र हुन चाहन्छु, युटोपियन लभर। भावनाको अगाडि सुत्ने चाहना ठुलो हुन सक्दैन। उसको कुरा सुनेपछि मैले उसको कानले मेरा शब्दहरू नसमातुन् भन्ने सोचेर बिस्तारै भनेको थिएँ, त्यसो भए तिमी सधैँ मसँग भावनामा सुतेर चित्त बुझाउनु। के भन्नुभएको? मेरा ओठहरू आवाज बिना नै चलेको देखेर उसले सोधेकी थिए। केही होइन, मेरा ओठहरू तिम्रो कुरा सुनेर त्यसै चलेका हुन्। मैले उसलाई तर्काएको थिएँ। अरूजाका बारेमा मेरा मनका भ्रम र भ्रान्तिहरू छिट्टै भाँचिए। केटी मैले सोचेभन्दा धेरै फास्ट थिए। हामी एक दिन कृष्ण मन्दिरको एउटा कुनामा बसेर परिवारको नाच हेर्दै थियौँ। एक बथान परेवा भक्तजनहरूले कृष्णजीलाई चढाउँदा छरिएका अक्षताका गिडाहरू खोज्दै थिए। एउटा सानो केटो हातमा एउटा ढक्की लिएर मन्दिरको चोकमा परिवारलाई जिस्काइरहेको थियो। अरूजा लगातार बोलिरहेको थिए। उसको कुरामा मेरो खासै ध्यान गएको थिएन। म परिवारको खेलमा रमाइरहेको थिएँ। आफ्नो कुरामा मैले खासै ध्यान नदिएको देखेपछि ऊ एकैछिन च्याटिएर भनी, म अघिदेखि आफ्नो जिन्दगीको कति महत्त्वपूर्ण कुरा बताउन खोजिरहेको छु, तिमी भने ध्यानै दिइरहेका छैनौ। तिमी परेवा गन्दैछौ, म भने 27-28 वर्षको त्यस्तो लक्का जवान केटोको खोजीमा छु जोसँग मनग्गे गाँठ होस्। अचेल किन हो किन? त्यस्तो मानिसलाई आफ्नो लोग्ने बनाएर भोग्ने मेरो जबरजस्त चाहना छ। म त्यसैसँग बिहे गरेर स्थायी रूपले उसैकी मात्र भएर बस्न पनि सक्छु, त्यसो नहुन पनि सक्छ। अरू केटासँग मेरो लसपस भयो भने पनि सहन सक्ने खालका उदार केटाहरू पनि त पाइन्छन् होला। यो बिहे भन्ने कुरोमा पनि निकै दम छ जस्तो लाग्न थालेको छ आजकल। कसैसँग बिहे गरे भने अहिलेको जस्तो ससाना सुखका लागि समेत कल्पी कल्पी हिँड्नु त नपर्ला, जीवनमा अलिकति सुरक्षाको अनुभूति त होला। ऊ एकहोरो बोल्दै थिए, अब हेर्नुहोस् न, दिनदिनै मेरो शारीरिक चाहना बढ्दै जाँदो छ। चाहना बढ्यो भन्दैमा साँढे खोज्दै सडकमा दौडिने कुरा पनि भएन। आफ्नो चाहनालाई म जथाभावी जस्तो पाए त्यस्तो मानिसबाट पूरा गर्न पनि सक्दिनँ। सानैदेखि घरबाट टाढा र अलग बस्दै आएकी छु, तैपनि घरले दिएको संस्कारबाट म टाढा हुन सकेकी छैन। अहिले नै म परिवारको इज्जतको पर्दा च्यातिहाल्न चाहन्न। मलाई त्यो पर्दा र त्यो इज्जतसँग खासै मोह नभए पनि मेरा कारण बाबुआमा दुःखी हुन् भन्ने म रत्तिभर चाहदिनँ। तैपनि निषेधको त्यो फल खान कति मन लागेको होला मलाई। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन किशोर नेपालको उपन्यास सहरको कथाको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutishruti@unn.com.np। हस्त अर्को साता शहरको कथाको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मण्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।